امتحان اعوذ بالله بسم الله الرحمن الرحيم السلام عليكم اخواتي نصران last Sunday سوال آپ کا چل رہا تھا انہی صاحب کا ایک سوال ہے کہ ایسا کیوں ہوتا ہے کہ فقیری میں ایک لیول ایسا آتا ہے جہاں انسان ہر تحریر میں اللہ اور نبی صلی اللہ علیہ وسلم کو ڈھونڈتا ہے. ایک بڑی سمپل سادہ بات ہے کہ فقیری راہ ہی ایسی ہے جو رب تعالیٰ اور اس کے حبیب صلی اللہ علیہ وسلم سے عشق کی راہ ہے کہ بغیر عشق کے وہاں پہنچا نہیں جائے گا. تو جب کسی کو عشق ہوتا ہے کہ چاہے وہ عشق مجازی ہو یا عشق حقیقی, وہ جس سے عشق کر رہا ہے اسی کو ڈھونڈتا ہے ہر جگہ. یہ بڑی سمپل سادہ سی بات ہے. ان کا اگلا سوال ہے, آپ کے روضہ آپ صلی اللہ علیہ وسلم کے روضہ مبارک پر حاضری کے آداب کیا ہیں؟ بہت سمپل, جس قدر مؤدب رہ سکیں اپنے انداز میں اور اپنی گفتگو میں, اپنی دعاؤں میں, اتنا ہی کم ہے کہ آپ صلی اللہ علیہ وسلم کا روضہ مبارک مقام ادب ہے. تو کسی بھی طور کسی بھی طریقے سے خلاف ادب کوئی چیز ہونی نہیں چاہیے. جتنا مؤدب رہیں گے اتنا زیادہ چلے گا. کسی صاحب نے پوچھا ہے کہ بیٹیوں کے حقوق بطور انسان کیا ہیں, عموماً لڑکوں کے مقابلے میں ان کے ساتھ ڈسکریمنیشن کیوں کی جاتی ہے. یہ لڑکوں اور لڑکیوں میں تفریق ہے, اس کا تعلق براہ راست ہندوازم سے ہے کہ ہندوازم میں بیٹیوں کو کوئی ایسی چیز سمجھا جاتا جو بہت انفیریئر ہے, اور یہ صرف آج نہیں ہے بلکہ اسلام سے پہلے عرب میں بھی یہی معاملہ تھا. ہم لوگ یہاں اکثر بیشتر بات ہوتی ہے کہ ہمارے عقائد تو بدل گئے, الحمدللہ ہم مسلمان ہو گئے, لیکن کلچرل ویلیوز ہماری وہی کی وہیں چلی آ رہی ہیں. تو ہم ان کلچرل ویلیوز کے زیر اثر بیٹیوں کو بیٹوں سے کمتر سمجھتے ہیں, جو کہ قطعی طور پہ غلط ہے, ایسا ہونا نہیں. بیٹیوں کو تو رب تعالیٰ کی رحمت کہا گیا ہے, تو اللہ کی رحمت کے ساتھ ایسا سلوک انتہائی غیر مناسب ہے. جہاں تک حقوق کی بات ہے, تو بڑی جو سادہ لفظوں میں کہا جا سکتا وہ یہ ہے کہ بیٹیوں کو تعلیم ویسی ہی دلانی چاہیے جیسے بیٹوں کو انسان دلاتا ہے, اور بیٹوں کے مقابلے پہ زیادہ شفقت کا سلوک کیا جانا چاہیے بیٹیوں کے ساتھ. باقی وہ تو ڈیٹیلز آپ کو کتابوں میں مل جائیں گی. इनका अगला सवाल ये है कि दूसरों पर बोहतान तराशी और करतार कुशी करने वाले इस्लाम में क्या हद नाफिज होती है, क्या कानून में भी इसकी कोई सजा है? तोहमत की सजा है उस पे इस्लाम में, और दुनियावी कानून में भी तोहमत और बोहतान पर आपका हक है कि आप डेफेमेशन केस कर दें ऐसे शख्स पर। लेकिन फकीरों के यहाँ एक तरीका राइज ये है कि ये लोग अपनी किरदार कुशी करने वाले लोगों के साथ बड़े मोहब्बत से पेश आते हैं, बड़ा मोहब्बत का सलूक रखते हैं, और कभी दिल से किसी को बुरा नहीं समझा फकीरों ने। तो मेरे ख्याल में इसका सबसे अच्छा तरीका कार ये है कि हर बोहतान तोहमत और किरदार कुशी की कोशिश को हंस के कहका लगा के टाल दिया जाए कि रब ताला खुद ब खुद फिर उन चीजों से इंसान की जान छुड़वा देता है। ये बेहतर है, ठीक है, कहिए जो आपका जैसा आप समझते हैं कह दीजिए। तो फकीर से तो बात करेंगे तो वो कहेगा कि ये उनका हक है कि वो मेरे बारे में कोई सी भी राय कायम करें, और जब उनको राय कायम करने का हक है तो अपनी राय के इजहार का भी हक है उनको। तो उन्होंने मुझे जैसा पाया जैसा समझा उन्होंने कह दिया, इसमें उनका क्या कसूर है? ये बड़ी पॉजिटिव और सेहतमंद अप्रोच है अगर इसको फॉलो कर लिया जाए तो। साहिब हाल होना किसे कहते हैं, और साहिब हाल होना रूहानियत की राह के लिए कैसा फायदेमंद है। साहिब हाल एज ए टर्म उसको कहते, उस आदमी को कहते हैं जो अहवाल से वाकिफ हो, और एक उन अहवाल से वाकिफ होने के बाद वैसे ही हाल में डूबा हुआ हो। तो इसको अगर आप आसान लफ्जों में तर्जुमा करेंगे तो इसका तर्जुमा ये बन जाएगा कि साहब हाल वो है जिस पर चीजें खुल गई हैं और वो अपने आप को उसके मुताबिक ढाले हुए है। आसान लफ्जों में इसकी तारीफ क्यों समझ लीजिए। रह गई ये बात कि रूहानियत की राह के लिए कैसे फायदेमंद है। तो कोई शख्स जब तक के रूहानियत उसको हासिल ना हो जाए वो साहिब हाल हो ही नहीं सकता, उसकी बुनियाद ये है। तो इसलिए रूहानियत से वाकिफ होना तो बुनियाद बन सकता है साहिब हाल होने की, लेकिन साहिब हाल का जो कैफियत है वो रूहानियत की राह में फायदेमंद नहीं है कि पहले रूहानियत आएगी। किसी ने पूछा है कि अमूमन कहा जाता है कि औरतों का कब्रों पर या कब्रिस्तान में जाना गुनाह है, क्या इस जिम्न में कोई हदीस कोट की जा सकती है? आजकल इस पर بہت بحث ہونا شروع ہو گئی ہے. کہا یہ جاتا ہے کہ اس سلسلے میں جو احادیث مسلم میں یا بخاری میں موجود ہیں وہ سپرسیڈ ہو گئی ہیں. خواتین قبروں پر جا سکتی ہیں کب, لیکن مزار پر نہیں جا سکتی. اب یہ ایک نیا ایک سلسلہ شروع ہوا ہے بحث کا یہاں. تو اب سوال یہ ہے کہ اس کو ڈیفرینشیٹ کیسے کیا جائے گا کہ قبروں پر جا سکتی ہیں مزار پر نہیں جا سکتی. تو آج کل یہ بحث شروع ہے اس پر, اور میں چونکہ ذاتی طور پہ کوشش کرتا ہوں کہ فروعی معاملات میں بات نہ کروں, اس لیے کہ مسلمانوں میں تو پہلے ہی تفرقہ بے پناہ ہے. تو اگر ہم ایسے معاملات پر بحث شروع کر دیں تو اس میں ایک اور کا اضافہ ہو جائے گا جو فروعی معاملات. اس لیے میں ذاتی طور پر تو بہت اوائڈ کرتا ہوں کہ کسی فروعی معاملے پر گفتگو نہ کی جائے. اس معاملے کو اگر آپ پلیز دیکھ لیں فتووں کے ذریعے سے تو میرے خیال میں زیادہ میرے لیے سہولت ہو جائے گی, میں امبیرسمنٹ سے بچ جاؤں گا. ان کا ایک سوال یہ ہے کہ میں, ان کے تین سوال ہیں جو ایک ہی طرح کے ہیں. ان کا چوتھا سوال ہے کہ میں پچھلے بہت عرصے سے نماز اور تہجد کی پابندی لیکن کامیاب نہیں ہو پا رہی. بہت آسان سا کام ہے. یہ ہوتا یہ ہے کہ ہم الارم لگاتے ہیں لیکن ہم جب الارم بولتا ہے آنکھ کھل جاتی ہے تو ہاتھ بڑھا کے الارم کو بند کر دیتے ہیں. تو اس کا ایک آسان سا کام ہے کہ الارم اگر ایک آپ کے بیڈ روم کے ایک کونے میں آپ کا بیڈ لگا ہے تو اس کے اپوزٹ فار کارنر میں الارم رکھ دیجیے. تو جب وہ الارم بولے گا تو مجبوراً آپ کو بیڈ چھوڑ کر اسے جا کے بند کرنا پڑے گا. تو ایک بار آپ نے بیڈ چھوڑ دیا تو پھر وہ سستی ختم ہو جائے گی, تو آدمی نماز کے لیے کھڑا ہو جاتا ہے. پھر سب سے آسان حل ہے یہ, وہ سمپل. ان کا اگلا سوال یہ ہے کہ اگر کسی نے عشاء کے بعد سورہ تغابن پڑھنا شروع کی ہوئی ہو اور کافی عرصے کے بعد ایک ناغہ ہو جائے تو کیا پچھلے سارے دن کی پڑھائی ختم ہو جائے گی؟ نہیں, بالکل نہیں ختم ہوگی. اس کا ہر بار جب ہم قرآن پاک کی تلاوت کرتے ہیں تو اس کا ثواب ہمیں مل جاتا ہے. تو اسے چونکہ وظیفے کے طور پر تو آپ پڑھ نہیں رہی تو اس کا وہ ناغا جو ہے اس سینس میں نہیں آئے گا جس سینس میں وظائف کے بارے میں آتا ہے. کہ اگر ایک سو ایک دن پڑھنا ہے تو سویں دن اگر ناغا ہو گیا تو پھر وہ تعداد کے لیے آپ کو زیرو ہی سے شروع کرنا پڑے گا. تو یہ سورہ تغابن کی تلاوت میں وہ معاملہ نہیں. ان کا ایک سوال یہ ہے کہ جیسے کہ تصوف میں مختلف سلسلے ہیں جیسے چشتیہ صابریہ نقشبندیہ وغیرہ اسی طرح سلسلہ ملامتیاں بھی ہے کہ اس سلسلے کے لوگ جان بوجھ کر لوگوں کے سامنے اسلام کے خلاف حرکتیں کرتے ہیں تاکہ لوگوں میں ان کی عزت و تکریم نہ ہو اور لوگ ان سے دور رہیں, تنہائی میں اللہ تعالیٰ کے عبادت گزار ہوتے ہیں. برائے مہربانی سلسلہ ملامتیہ کے بارے میں روشنی ڈالیں. یہ پہلی بات تو اس میں ایک چیز ذرا سی دیکھ لیجئے کہ سلسلہ صابریہ اصل میں کوئی ایز سچ علیحدہ سلسلہ نہیں ہے, یہ سلسلہ چشتیہ ہی سے متعلق سلسلہ ہے. ہوا یہ ہے کہ جناب حضرت بابا فرید گنج شکر رحمۃ اللہ علیہ صاحب کے خلفہ میں سے جناب حضرت نظام الدین اولیاء اور خلفہ ہی میں سے ایک جناب سرکار سید علاء الدین علی احمد صابر صاحب ہے. دونوں ہی اپنے اپنے رنگ میں بہت مشہور ہوئے. تو آپ کے موت کے حضرات نے جناب حضرت نظام الدین اولیاء رحمۃ اللہ علیہ صاحب کے نام کے ریفرنس سے سلسلہ چشتیہ نظامیہ بنایا اور اپنے آپ کو نظامی کہنے لگے. اسی طرح جناب سرکار سید علاء الدین علی احمد صابر صاحب کے معتقد مریدین, انہوں نے اپنے نام کے ساتھ صابریہ سلسلہ جوڑ لیا اور اپنے نام کے ساتھ لگا دیا صابری, تو وہ سلسلہ چشتیہ صابریہ کہلایا. ورنہ سلسلے انڈین سب کانٹیننٹ میں چار ہی ہیں, چشتیہ, قادریہ, سہروردیہ, نقشبندیہ. تو سلسلہ صابریہ اصل میں سلسلہ چشتیہ ہی کی کنٹینویشن ہے, علیحدہ سلسلہ نہیں ہے. تو ایک تو یہ بات کلیئر کر لیجئے ذہن میں. دوسرا سلسلہ ملامتیہ کے بارے میں آپ نے, یہ سلسلہ نہیں ہے کوئی بھی, یہ سلاسل میں چار سلسلے ہیں, سلسلے کی جمع سلاسل ہے, ان میں ایک فرقہ ایسا پیدا ہوا, یہ فرقہ ملامتیہ ہے, سلسلہ ملامتیہ نہیں ہے. ایک گروپ آف پیپل ایسا ہوا جو جن کا کہنا یہ تھا کہ ہم اگر لوگوں کے سامنے اپنے اصل رنگ میں آئیں گے تو لوگ ہمیں ہر وقت گھیرے رکھیں گے, اور یہ ہے بھی ایک حد تک درست بات ہے, بالکل یہاں تک ان کی بات بالکل درست ہے کہ دنیا گھیرے رکھتی ہے تو عبادات میں بھی خلل واقع ہوتا ہے, معمولات میں خلل واقع ہونے لگتا ہے, کیونکہ لاکھ آپ سنت پہ عمل کرتے ہوئے اپنے ٹائم کو تقسیم کریں کہ فیملی کو بھی آپ ٹائم دے سکیں, لوگوں کی بھی خدمت کر دیں, اپنے روزگار کے معاملات کو بھی ٹائم دے سکیں, رشتہ داروں کو بھی ٹائم دے سکیں, آپ جیسے جی چاہیں آپ تقسیم کر لیجئے ٹائم کو, لیکن لوگ اس کو ریسپیکٹ نہیں کریں گے, بلکہ جہاں جہاں موقع ملتا ہے لوگ چلے آئیں گے. اس سے ہوتا کیا ہے کہ فیملی کی حق تلفی ہوتی ہے, جبکہ فیملی کے حقوق ادا کرنا فرض ہے, تو آدمی فرض کی ادائیگی سے رک گیا. روزگار کمانا انسان پر فرض ہے, رزق حلال کمانا, اس میں خلل واقع ہونے لگتا ہے کہ لوگ آپ کی ورک پلیس پر جانے لگتے ہیں, तो वह बद्यांती हो गई कि जो टाइम हमारा बिका हुआ है, जहां हम मुलाजमत कर रहे हैं वो टाइम हमारा बिका हुआ है, उसके लिए हम अल्लाह को आंसरेबल हैं कि हमने तनख्वाह 8 घंटे की ली, लेकिन दर हकीकत 2 घंटे काम में से हम विजिटर्स को देते रहे और 6 घंटे काम किया, तो डिसऑनेस्टी हो गई, आप आंसरेबल हो गए। इसी तरह रिश्तेदारों के हकूक हैं आप पर, उनको टाइम नहीं दे पाते कि लोग नहीं छोड़ते, तो यूं अल्लाह के हजूर आंसरेबल होता जाता है बंदा, हर एक चीज की कोताही की जवाबदेही करना है उसे। उसको अवॉइड करने के लिए एक और इसके अंदर सबसे बड़ा खतरा यह होता है कि लोग अकीदत का इजहार करते हैं, झुक के सलाम करते हैं, उससे इंसान का नफ्स फलता फूलता है, जबकि नफ्स को मारना बुनियादी जरूरत है इस मामले में। उसके लिए ये फिरका मलामतिया वालों ने तरीका ये निकाला कि वो लोगों के मौजूदगी में इस तरह की हरकत करते हैं जो बज़ाहिर लगता है कि इस्लाम के खिलाफ है, बज़ाहिर। जैसे एक किस्सा एक जमाने में यहां मैंने सुनाया था कि एक फिका और हदीस के इल्म पर अबूर रखने वाले साहब थे यहाँ, उनको अहले अरब ने अपने यहां दावत दी कि दरस तदरीस का थोड़ा सा सिलसिला यहां जारी कर दें। तो आप तशरीफ ले गए, मुरीदैन साथ थे, उन दोनों पैदल सफर होता था। तो अहले अरब ने शहर से बाहर निकल के इस्तकबाल उनका किया और बड़ा पुरजोश और बड़ा शानदार इस्तकबाल था। तो जुलूस की सूरत में ये साहब जा रहे थे तो एक जगह रेडी खड़ी थी खजूरों की, तो वहां दुकानदार से कह के मैं 2 खजूरें ले लूं, वो 2 खजूरें उठाई और खा ली। वो था रमजान का महीना, तो वो लोग जो इतने पुरतपाक इस्तकबाल कर रहे थे और जुलूस की शक्ल में ले जा रहे थे, वो लोहल पड़ते हुए चले गए सब छोड़कर इन्हें, कि ये कैसे आलिम है जो रमजान का रोजा नहीं रखते। तो जब ये तन्हा रह गए तो वो मुरीद जो यहां से उनके साथ गए थे, तो उन्होंने पूछा कि हजरत जी क्या किस्सा किया गया आपने, क्या आपकी यहाँ इज्जत थी और क्या सिलसिला बना हुआ था और ये आपने क्या कर दिया। उन्होंने कहा कि मैंने खिलाफ शरा कोई काम नहीं किया, ये दुकानदार से मैंने पूछ कर उसकी इजाजत से खजूरें उठाई थी, मैं मुसाफिर हूं, रोजा मुझ पर वो रियायत है मेरे, लेकिन मेरा नफ्स इतना फल फूल गया था, इतना बड़ा हो गया था इस इस्तकबाल को देख के, कि अपने नफ्स को जमीन पर लाने का मेरी समझ में एक ही तरीका आया कि वही लोग जो मेरी इतनी तारीफ कर रहे हैं वही मुझे लान तान करें ताकि मेरा नफ्स जमीन पर आ जाए। तो इसी तरह ये फिरका मलामती हवाले करते हैं, लेकिन इसका एक और असर होता है जिस पे उनकी नजर नहीं गई कि लोग रूहानियत और तसव्वुफ से दूर भागेंगे कि इस राह में शरीयत की तो पाबंदी नहीं है, क्योंकि तो गहराई में तो हम देखते नहीं कभी, चीजों को उनकी फेस वैल्यू पर लेते हैं, जो बाजार नजर आ रही है चीज उसको लेते हैं। हम में से कोई आदमी ये नहीं सोचेगा कि मैं इसको गहराई से जरा सोच लूं, तो वो फिर तसव्वुफ बदनाम होता है। मैं जिन साहब के पास जाके बैठता था, मेरे मुर्शिद साहब, वो इस मामले में सख्त थे. इस सिलसिला जो फिरका मलामतिया है वो हरकतें दुरुस्त नहीं. इंसान को खलवत में और जलवत में दोनों जगहों पर एक सही बिहेव करना चाहिए, चाहे लोग हों मौजूद उनकी मौजूदगी में. और हाँ, दिखावा अलबत्ता नहीं था मेरे मुर्शिद साहब के यहाँ, कतई तौर पर कभी इजहार नहीं करते थे कि उनके पास कितना इल्म है, कभी अपनी बड़ाई बयान नहीं करते थे. ये एक और सवाल है कि आजकल एक कॉमन प्रैक्टिस है कि बड़े सरकारी उहदेदारों के घरों में लोग ताल्लुकात बनाने के लिए बहुत सी अशिया तोहफे के तौर पर भेजते हैं. क्या ये जायज है? हलाल के जिम्मे में आता है? और क्या अगर ये चीजें किसी और को आगे तोहफे के तौर पर दी जाएं तो उस शख्स के लिए हलाल होंगी? प्लीज एक्सप्लेन कर दें. जनाब हजरत उमर रजी अल्लाह ताला अन्हु के जमाने में उनके एक गवर्नर को किसी ने तोहफे में गालबन कोई तोहफा दिया था जो उन्होंने इस्तेमाल कर लिया, तो जनाब हजरत उमर रजी अल्लाह ताला अन्हु तक खबर पहुंची. तो आपने उस गवर्नर से बाज पुर्स की तो उसने कहा कि फला आदमी ने मुझे तोहफे में दी. तो फरमाया ये बताओ कि अगर तुम गवर्नर ना होते तो ये आदमी तुम्हें फिर भी तोहफा देता? तो अगर वो नहीं देता तो फिर ये तोहफा तुम्हारे साथ ताल्लुकात बनाने के लिए. तो देखने की बात ये होती है कि अगर मैं एक सरकारी ओहदे पर काम कर रहा हूं और लोग मुझे तहाइफ पेश करते हैं, तो अगर मैं उस मनसब पर नहीं होता तो क्या फिर भी मुझे तोहफे दिए जाते? अगर नहीं तो फिर ये मुनासिब नहीं है उन तहाइफ को कबूल करना. इसकी एक फॉर्म और होती है, वो है कि लोग फकीरों को या बुजुर्गान दीन को हदीयतन चीजें पेश कर देते हैं. उस सिलसिले में सुन्नत यह है कि आप सल्लल्लाहु अलैहि वसल्लम का यह वतीरा रहा कि जो तोहफे तहाइफ और हदिया की भी चीजें आती थी तो आप सल्लल्लाहु अलैहि वसल्लम कबूल फरमाते थे उसे. लेकिन महफिल में उठने से पहले पहले सब चीजें तकसीम करके खाली हाथ उठते थे. ये आप सल्लल्लाहु अलैहि वसल्लम का रवैया था. तो अगर तो वो उस इस जिम्मे में कोई हदिया पेश कर रहा है, तोहफे तहाइफ पेश कर रहा है, तो सुन्नत ये है कि फिर जैसी वो चीजें आपके पास आई वैसे ही आगे पास ऑन करते चले जाए. आप खाली हाथ महफिल से उठिए. और अगर सरकारी ओहदे की वजह से आपको आ रहे हैं तो उसको कबूल करने से इनकार कर दें. किसी साहब ने फरमाइश की है कि अगर मुमकिन हो तो बराए मेहरबानी है अस्माए हुस्ना का सिलसिला दोबारा शुरू कर दिया जाए. कोशिश करता हूँ इंशाअल्लाह ताला. ہی ایک سامنے سوال لکھا ہے کہ آدم علیہ السلام کو جنت سے نہ نکالا جاتا تو ہم جنت میں پیدا ہوتے. بات یہ ہے کہ اس سلسلے کو یوں دیکھیے, یہ صحیح ہے کہ جناب حضرت آدم علیہ السلام کو جنت سے نکالا گیا تھا غلطی کرنے پہ, لیکن حضرت آدم علیہ السلام کی جب تخلیق ہوئی ہے تو ان کو بنایا کس حیثیت میں گیا تھا, رب تعالیٰ نے انہیں کس حیثیت میں تخلیق کیا تھا, زمین پر اپنے خلیفہ کی حیثیت میں. تو جب تخلیق ہی اس نیت سے تھی کہ انسان رب تعالیٰ کا زمین پر خلیفہ ہوگا, تو پھر یہ کیا یہ درست نہیں ہے کہ جنت میں جانا اور جنت سے نکالے جانا اسی پلان کا حصہ تھا؟ ہم اس نقطے کو بھول جاتے ہیں. سورہ بقرہ کے شروع ہی میں آ جائے گا. تو یہ غلطی ہونا ہی تھی, اور اس غلطی کی پاداش میں جناب حضرت آدم علیہ السلام کو جنت سے نکالا ہی جانا تھا. تو پھر جنت میں رہنے کا سوال ہی نہیں ہمارا پیدا ہوتا کہ ہم وہاں پیدا ہوتے. دوسرا ان کا ہے کہ یہ جنت وہی ہے جس میں نیک لوگ داخل کیے جائیں گے. بالکل وہی ہے. تیسرا سوال یہ ہے کہ جنت سے نکال دینا یہ قدرت کا پہلے سے ترتیب شدہ نظام تھا, وہ تو میں ابھی جواب دے چکا. یہ ان کا چوتھا سوال یہ ہے کہ آپ کی طرف کشش کی شدت محسوس ہو تو اس کا مطلب یہ ہے کہ ہمارے فیض کا حصہ آپ کے پاس ہے. میرے خیال میں آپ کی ریڈنگ غلط, یہ زیادہ درست نہیں ہے. جہاں تک میری ذات کی بات ہے تو اگر مجھ میں کسی کو کشش محسوس ہوتی ہے تو سمجھ لے کہ یہ وہ کشش ہے جو گناہوں کی طرف کھینچتی ہے انسان کو. گناہوں میں کشش زیادہ ہوتی ہے. تو وہ حصہ تو وہاں ہوگا جہاں کوئی نیکی ہوگی. تو میرے ساتھ آپ کو کشش محسوس ہوتی ہے تو سمجھ لیجئے کہ وہ کشش ان گناہوں کی ہے جو مجھ سے صبح سے رات تک سردرد ہوتے رہتے ہیں. تو آپ کو فیض ملے گا کسی نیک اور اچھے انسان سے. انہوں نے لکھا ہے کہ 29 سال کے بعد پتا چلا آپ سے کہ رب لائق عبادت ہے. اگر ہم ہر عمل رب کی رضا کے لیے کریں اور ثواب کی نیت سے نہ کریں تو ایسا کرنا کیسا؟ بھائی پہلی بات تو یہ ہے کہ یہ میری کسی فکر کا نتیجہ نہیں ہے جو میں نے یہ عرض کیا کہ ہم رب تعالیٰ کی عبادت صرف اس لیے کریں کہ ہمارا رب لائق عبادت ہے, بلکہ میں نے تو صرف اور صرف جناب حضرت علی کرم اللہ وجہ رحمۃ اللہ علیہ صاحب رضی اللہ تعالیٰ عنہ نے جو بات 1400 سال پہلے کہی تھی وہ دہرائی تھی. تو इसमें मेरा कोई क्रेडिट नहीं है, ना ही मेरी फिक्र के नतीजे में मेरी फिक्र का हासिल ये नहीं है। ये जनाब हजरत अली करम अल्लाह वजहो रज़ी अल्लाह ताला अन्हु, आपने 1400 साल पहले ये बयान फरमाया था। आपकी ये बात कि हर हम रब की रजा के लिए करें और सवाब की नीयत से ना करें, बहुत ही आला दर्जे का अमल है कि हमारा हर काम सिर्फ और सिर्फ इसलिए हो कि मेरा रब राजी हो जाए, या कि ये मेरे रब का हुक्म है, मेरा रब जो मेरा खालिक है, जो मेरा मुझे पालने वाला है, उसका हुक्म है, मुझे उसकी तामील करनी है। तो ये ख्याल ना हो कि इसके नतीजे के तौर पे मैं जन्नत में चले जाऊंगा, जहन्नम से बच जाऊंगा। बहुत ही आला दर्जे का अमल है। अल्लाह ताला हम सबको तौफीक, खासतौर मुझे तौफीक बख्शे कि इस नियत से कोई अमल कर सकूं मैं कि मेरा रब मुझसे राजी हो जाए। ये आगे इन्होंने लिखा है कि आपने मुझे जिक्र दिया, बहुत मजे में हूं। बाज़ औक़ात कैफियत ऐसी होती है कि अंदर फटने लगता है, बर्दाश्त करना मुश्किल होता है। हॉस्टल में रहता हूं, बाकी 3 लोग रूम में मेरी हालत से वाकिफ ना हो इसलिए बाहर जाकर ठंडे पानी से मुंह हाथ धो लेता हूं, हालत नॉर्मल हो जाती है। रहनुमाई फरमा दीजिए भाई, इसमें मैं क्या रहनुमाई करूंगा। एक चीज तो अपने आप को यकीन दिलाइए कि अगर किसी को मैं कुछ पढ़ने को दे देता हूं तो उसमें यकीन कीजिए कि मेरी नेकी को कोई दखल नहीं है। वो इसलिए रिस्क, ये जिक्र मैं नहीं देता कि मैं कोई नेक आदमी हूं और मुझे मेरे पास कोई इल्म है, उस इल्म के जरिए से मैं आपको पढ़ने को देता हूं। भाई मैं तो एक ढोंग रचा के यहां बैठा हूं, दुकान सजाए हुए, इधर उधर से बातें इकट्ठी कर ली, वो आपको दे दी। तो नियत यही होती है कि चलिए लोग मुझे कहीं पढ़ा लिखा समझ के सलामी कर देंगे किसी वक्त। मेरा कोई कमाल नहीं किसी चीज में। ये जिक्र मुझे मालूम नहीं आप कौन साहब हैं, मैंने क्या दिया पढ़ने को। तो जैसे झूठा पकड़ा जाता है कि उसको याद नहीं होता मैंने कहा क्या झूठ बोला था, तो ऐसे ही मुझ जैसे लोग जो ढोंग रचा के बैठे हैं, इधर उधर से कहीं से सुना है, वो आगे पास ऑन कर दिया, तो उन्हें याद नहीं होता कि मैंने किसको क्या जिक्र दिया पढ़ने को। लेकिन आपको वो सूट करके कर गया है, अल्लाह का शुक्र अदा कीजिए। और जैसे आपने लिखा कि आप मजे में हैं, तो मैं भी यही अर्ज करूंगा कि मजे कीजिए। और ये बहुत ही अच्छी चीज है अगर आप लोगों से छुपाना चाहते हैं कि आपके अंदर क्या बीत रहा है, बहुत अच्छी चीज है, इसको छुपा के रखिए, अल्लाह ताला इसमें तरक्की अता फरमाएगा इंशाल्लाह। इन्होंने कुछ एक मसला लिखा है, मैं वो पढ़ना नहीं चाहूंगा कि आपकी जाती चीज है वो। बात यह है कि अगर इसमें दखल देने से मामला बिगड़ते दिखाई देते हैं तो मुनासिब यह है कि दखल मत दीजिए, खामोशी अख्तियार कर ले। आगे इन्होंने दुआ के लिए लिखा है, वो मैं जरूर अर्ज कर दूंगा, लेकिन चूंकि आपकी जाती चीज है इसलिए पढ़ूंगा नहीं। किसी साहब ने पूछा है कि 60 साल की उम्र में रिटायरमेंट के बाद कौमी बचत बैंक में रखे पैसों पर मुनाफा इस्लामी नुक्ते नजर से जायज है या नहीं, रहनुमाई दरकार है। अब इस सिलसिले में पहले भी दो चार मरतबा यहां बात हुई। देखिए, अल्हम्दुलिल्लाह हम एक इस्लामी मुल्क में रहते हैं, इस्लामी हुकूमत है, वो मामलात जिस पर हम क्लियर नहीं है उसके लिए हुकूमत ने इस्लामी नजरियाती काउंसिल बनाई है, जिसके जिम्मे ये काम है कि मुल्क में जो भी कवानीन बने या जो भी इस तरह की चीजें हैं वो उनको परख कर फतवा जारी कर दें कि वो इस्लामिक है या नहीं है। तो जब हुकूमत अपने जिम्मे ये काम ले लेती है, इस्लामी हुकूमत है इस्लामी मुल्क में, तो फिर मेरे ख्याल के मुताबिक हमारी जिम्मेदारी पूरी हो जाती है। तो मुझे नेशनल सेविंग्स के बारे में तो नहीं पता कि कोई फतवा आया है या नहीं आया, लेकिन इस्लामिक नजरियाती काउंसिल का एक फतवा जरूर है कि जो डिफेंस सेविंग सर्टिफिकेट्स हैं उस पर मिलने वाला मुनाफा हलाल है। इसको क्रॉस चेक कर लीजिए, इसके बाद कोई और फतवा तो नहीं आया। तो इसका बेहतरीन सोर्स ये है कि आप या तो करीबी किसी दारुल फतावा से फतवा हासिल कर लें, नहीं तो फिर इस्लामिक नजरियाती काउंसिल वालों को कांटेक्ट कर लें, वो आपको एडवाइस कर देंगे और वो ज्यादा दुरुस्त होगी बात। इन्हीं साहब ने पूछा है कि सिलसिला चिश्ती, आपने कहा था कि सिलसिला चिश्तिया साबरिया वारसिया के दुरुस्त शरीफ के असरात बहुत तेज और मुख्तलिफ हैं। देखिए, दुरूद शरीफ ओरिजिनली एक ही है जो हम नमाज में पढ़ते हैं, दुरूद इब्राहिमी। बाकी लोगों ने अपने इल्म की रोशनी में, अपनी अकीदत और मोहब्बत के नतीजे में दुरूद सलाम बनाए। मालूम ले आपको ये इम्प्रेशन मेरी किस बात से मिल गया कि चिश्तिया साबरिया वारसिया का कोई अलहदा से दुरूद शरीफ है और उसके असरात कोई मुख्तलिफ हैं? ऐसी बात नहीं है। दुरूद शरीफ वो पढ़ा जाना चाहिए जो राइज है, और उससे भी बड़ी बात यह है कि जो ओरिजिनल दुरूद शरीफ है दुरूद इब्राहिमी उसको पढ़िए, बहुत अच्छे असरात मिलेंगे आपको, उसका सवाब भी मिलेगा। तो बजाय इधर उधर भागने के हम असल चीज की तरफ चले जाएं तो दुरूद इब्राहिमी पढ़ना शुरू कर दें। इंशाअल्लाह ताला बाकी आइंदा एक बार उस वक्त तक के लिए इजाजत दीजिए। अस्सलाम वालेकुम।